रास्ता इतनों पे जाने से पहले हम आज के सबक का खुलासा करेंगे कि इस सबक में हमें क्या मिलेगा, हकीकी नेकी क्या होती है। आज इस सबक में हम देखेंगे कि आज उम्मत मुसलमान नेकियों के नाम पे जो कुछ कर रही है, क्या वाकई इसके बावजूद उनके दिल को इत्मीनान है। दूसरी चीज, इस सबक में यहूद के दो प्रोपेगंडों का जवाब है जो उन्होंने नबी सल्लम और मुसलमानों के नाते किए, और अल्लाह ताला ने उन पे आयतें नाजिल करके उनको लाजवाब कर दिया। तीसरी चीज, आज के सबक में हम खाना काबा की हिस्ट्री पढ़ेंगे, तारीखे मक्का और काबा। और अगली चीज, इसमें अहले किताब की कुछ साजिशें जिसकी वजह से वो मुसलमानों में फूट डलवाते हैं। तो ये चंद मोटिव्स हैं। आइए अल्लाह ताला से मदद मांगते हुए शुरू करते हैं। आयत नंबर 92 सूरत आल इमरान। आउज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम। लन तनालुल बिर्र हत्ता तुन्फिकू मिम्मा तुहिब्बून। तुम हरगिज़ नहीं पहुंच सकते नेकी के मुकाम को जब तक के खर्च ना करो इसमें से जो तुमको पसंद हो। बहुत ही खूबसूरत आगाज है पारे का। लफ्ज़ लन, नेवर। तनालु का लफ्ज़ क्या है? फेल है, वर्ब है। और वर्ब से पहले लन का लगना उसके अंदर शिद्दत पैदा कर देता है। पीछे भी बात हुई थी लम और लन में फर्क। फाइ लम तफलु वलन तफलु। तो इंग्लिश में आप लन को लिख लीजिए फॉर एवर, यू विल नेवर गेट दिस। ये पॉसिबल ही नहीं है। जैसे इंग्लिश में एक होता है नो और एक होता है नेवर, यानी नेवर यू विल रीच द बिर। ठीक है, तनालु का लफ्ज देखिए उर्दू में हम बोलते हैं नाइला। आप में से किसी का नाम हो सकता है या आपके दोस्तों और साथियों में से किसी का होगा। नाइला कहते हैं पा लेने वाली, अचीवर, टू गेट अचीव। नाला या नीलू नाइला ने इसका रूट होता है। तो तुम पालोगे यानी यू विल गेट इट। ठीक है, बिर का लफ्ज पीछे गुजर गया, लेकिन यहां अगर आप सिर्फ इसके डिक्शनरी मीनिंग्स लिखना चाहें तो अरबी जुबान में बिर लफ्ज जो है ये खैर कामिल, रोजा, जन्नत, नेकी, अल्लाह की मोहब्बत, खैरे कसीर और इस तरह के बहुत सारे खूबसूरत अल्फाज के लिए इस्तेमाल होता है। हत्ता तुनफिकु, यहाँ तक कि तुम खर्च करो। नफा का युनफिकु इन्फाक, खर्च करना। टनल में जब कोई चीज जाती है तो वापस नहीं आ सकती, सीधी निकलती है, इसीलिए अरबी में टनल को नफक कहते हैं। तो तुनफिकु क्या है कि एक हाथ से तुम्हारे पास चीज आई और दूसरे हाथ से तुमने वो चीज आगे दे दी जो तुम्हारे लिए जायद थी। मिम्मा तुहिब्बुन, उसमें से जो तुम। अब यहाँ ये जो लफ्ज है ना मिम्मा, ये मिन और मा है, ये बड़ा अहम है इधर तफसीर के एतबार से। मिन मा यानी सम ऑफ इट, ये नहीं कि सब कुछ दे दो अपनी पसंद का उठाकर, बल्कि कुछ तो दो, किसी किस्म की कोई चीज तो तुम दे दो जो तुम्हें पसंद है। तो हिब्बुन हुब से। वमा तुन्फिकु मिन शयइन फइन्नल्लाह बिही अलीम। और जो तुम खर्च करोगे अल्लाह ताला इसको खूब जानता है। ये आयत सूरत बकरा की आयत नंबर 177 क्या थी, किसी को अब याद है? अब तो मेरा उसका नंबर भी याद हो गया होगा, इतनी दफा तस्करा हुआ। शाबाश। आयते बिर लैसल बिर्रान तुवल्लु वुजूहकुम क़िबल अल मशरिकि वल मग़रिबी से आयत शुरू हुई थी और उसमें नेकी की मुख्तलिफ अकसाम का तस्करा था कि नेकी सिर्फ यही नहीं है कि तुम अपने रुख मशरिक या मगरिब की तरफ करो, बल्कि नेकी तो उस शख्स की है कि जो अल्लाह पर ईमान लाने के बाद फिर बाकी सारे काम करे। आयते बिर के अंदर एक चीज थी बिर की इकसाम में, और वो क्या था? वह आतल माल अला हुब्बिही, याद है? और देता है वो माल उसकी मोहब्बत के बावजूद, या अल्लाह की मोहब्बत में माल देता है। ये आयत जो है ना आयते बिर के उस हिस्से की तफसीर है। वहां तो हर चीज थी मना मना बिल्ला के बाद माल की बांट और इसी तरह इंसान को दूसरी नेकियों का जो हुक्म दिया गया था, लेकिन यहाँ नेकी की आला तरीन किस्म वो क्या है कि अल्लाह के रास्ते में खर्च करना, इसकी डिटेल है। लफ्ज़ बिर को थोड़ा दोबारा दोहरा लीजिए ताकि आपको समझ आ जाए। और मैं समझती हूँ कि आज अगर मुसलमान उम्मत के इज्तमाही मसाइल में एक चीज हम देखें और वो क्या है, बेचैन है, सुकून नहीं है। माल है घर में, कपड़े अच्छे भी हैं, खाने भी हैं, सब कुछ है, लग्जरियस थिंग्स भी हैं, लेकिन लाइफ में वो सुकून नहीं है। तो तो ये आयत हमें उसकी दलील देगी कि तुम्हें सुकून चाहिए, बिर करनी पड़ेगी। और बिर लफ्ज को अगर आप देखें तो बहरोबर, खुश्की और तरी। समंदर में जाके क्या होता है, कभी कश्ती का सफर किया हो ना, तो यूं शेक होती है कश्ती। समंदर क्या, बहरी जहाज में आप बड़े बड़े किसी टाइटैनिक पे भी बैठ जाएं, लेकिन इंसान कांपता है, सीधे खड़े होते हुए भी डर लगता है कि जहाज हिले ना, तो शेकीनेस होती है। और शेकीनेस जब होगी, बंदा ऑफकोर्स अनसर्टन होगा तो घबराएगा ना, मैं गिर ना जाऊं, तो एक बेचैनी होगी। जैसे कभी आप स्लोप से नीचे आ रहे हो तो कितने नाप तोल के आप कदम रखते हैं, मजबूत कोई चीज हाथ में पकड़ लेते हैं साइड से कि कहीं मैं गिरूं ना। लेकिन जो ही आप खुशकी पे आते हैं तो आपको सुकून आ जाता है, इत्मीनान आ जाता है ना। तो यहाँ बिर क्या है, सुकून बख्शने वाली नेकियां, इत्मीनान वाली जिंदगी का राज क्या है, कि तुम वो नेकियां करो जिसमें तुम्हें अल्लाह की रजा के अलावा और कोई चीज ना दूसरी तरफ दिखे, हर चीज तुम्हारे सामने हो और तुम अपने आप को इस चीज के लिए तैयार करो। आप देखिए कि हम नेकियों के नाम पे आज बहुत कुछ लोगों को करते देखते हैं ना, कई किस्म के लोग हैं। कुछ नेकियों के नाम पे इल्म हासिल करते हैं, कुछ जो है जिहाद करते हैं, कुछ नेकियों के नाम पे सोशल वर्क करते हैं। ओवरऑल देखा जाए तो कम्प्लीटली नेकी क्या है कि हत्ता तुनफिकू मिम्मा तुहिब्बुन, एक क्राइटेरियन है, एक एसिड टेस्ट है हम सबके लिए। और वो क्या कि हम नेकी करने से पहले अपने दिल को चेक करें कि हम ये नेकी क्यों कर रहे हैं। आप देखिए कि जब भी आप किसी को इस्लाम की तरफ बुलाएं ना, तो मैंने अक्सर आपको ये मशवरा दिया कि आप उसको ये बताया करें कि मुसलमान होने के बाद बंदा पीसफुल हो जाता है, इत्मीनान बख्शता है। बस आप देखिए, आपको भूख लगी हो तो आप क्या लग रहा होता है, बेचैनी शुरू हो जाती है ना। प्यास लगी हो, काम में दिल नहीं लगता, प्यास प्यास। सर में दर्द शुरू हो जाए, बेचैनी। नींद आ गई, बैठे हैं काम करने, काम नहीं हो रहा, बेचैनी। किस बंदे को, जब आप कहते हैं कि इस वक्त मैं बहुत इंजॉय कर रही हूँ, जब आपकी सारी डिजायर्स फुलफिल हो चुकी हो, ना आपको वॉशरूम में जाना हो, ना सर्दी लग रही हो, ना गर्मी लग रही हो, ना भूख हो, ना प्यास हो, ना बहुत खाया हो, समझ देना। अब आप उस बात को यहां महसूस कीजिए कि इंसान को सबसे भड़के सुकून कल्ब कब मिलेगा, जब वो अल्लाह को ये दिखा दे कि यू आर द नंबर वन इन माई लाइफ मिम्मा तुहिब्बुन, सबसे ऊपर अल्लाह। खर्च के मुख्तलिफ दर्जे होते हैं, हमने पहले पारे में भी पढ़ा, यसलूना कमाज युनफिकुन, दूसरे पारे में पढ़ा कि वो आपसे पूछते हैं हम क्या खर्च करें। दो दफा ये आयत उतरी, दो मुख्तलिफ मौके पे बात हुई, कहा दे दो अलफ, थोड़ी दे दो, जो जरूरत से ज्यादा दे दो। वो एक एज था, आप कह लीजिए कि अल्लाह के रास्ते में खर्च करने का पहला दर्जा के अल अफ, जो चीज मेरी जरूरत से एक्स्ट्रा है मैं दे दूं, वो एक नीचे की हद थी। और सबसे ऊपर की टॉप मोस्ट नेकी क्या है, मिम्मा तुहिब्बुन, अल्लाह को वो भी तो दो जो तुम्हें बहुत पसंद है। सब कुछ नहीं, मिन और मा, सम ऑफ, कभी कभी, यानी बेहतरीन भी दो और बेशतर भी दो, ज्यादा से ज्यादा अल्लाह के रास्ते में वो दो जो तुम्हें पसंद है। क्या मतलब इसका, ये मतलब नहीं कि ज्यादा जरूरत दे दी चीज तो सवाब नहीं होगा, नहीं, तुम्हारी ज्यादा जरूरत दूसरे बेचारे की नीड है। हमेशा फालतू देते हो, कभी कभी पसंद की भी दो। हमारी टूटी हुई जूतियां या हमारी पहनी हुई जूतियां जो हमने ऐसे ही कोनों कुदरों में डाल दी होती हैं, हो सकता है किसी गरीब के पास जाएं तो 6 महीने तक के लिए उसके पांव ढक जाए। कल मेरे हस्बैंड मुझे एक तस्वीर दिखा रहे थे, तो एक गोट है, मैंने कहा मुझे क्यों दिखा रहे, कहते इट्स इन सीरिया, मैंने कहा इसको क्या हुआ, देखा तो जमी हुई है, इतनी सर्दी है वहां। यानी उन्होंने उसमें हेडिंग्स क्या दी हुई थी कि आवर किड्स आर फ्रीजिंग बिकॉज ऑफ कोल्ड, तो मेरे और आपके घरों में कितने गर्म कपड़े ऐसे ही पड़े हुए जिन्होंने हमारी जान रोग बनाई हुई है, सिर्फ इस सोच से कि अभी इधर नहीं, अभी छोटा पहन लेगा, बड़ा पहन लेगा, अभी फिर पहन लूंगी, फैशन फिर बदलेगा। दे तो जान छोड़ो, तुम भी आसान, तुम्हारी उतरन किसी की जरूरत हो सकती है, तो आम हालात में देने का भी अजर है। लेकिन बंदे के तकवे में जब इजाफा होता है ना, जब उसका स्टैंडर्ड ऑफ लिविंग बढ़ता है, तो उसके पहनने ओढ़ने खाने पीने से पता चलता है कि अब माशाल्लाह ये खाते पीते लोग हैं। तो जब नेकियां बढ़ती हैं तो पता चलता है कि अब ये कुरान पढ़ने के साथ तकवा में बढ़ते जा रहे हैं। एक वक्त है छांटी ये करते थे कि क्या नहीं पसंद तो वो दे दूं, क्या नहीं पहनना तो दे दूं। अब अल्लाह कहते हैं 3 बारे पढ़ चुके हो, अब तुम्हें ये ढूंढना चाहिए कि मुझे सबसे ज्यादा प्यारा क्या है। जिस तरह सहाबे कराम पढ़ते थे, आप देखिए कि हम तो लीस्ट मिनिमम पे रहते हैं ना, या मिनिमम पे रहते हैं ना। सहाबे कराम का हाल क्या था कि वो सबसे ऊपर वाली चीज को लेते थे। याद उतरी सहाबे कराम के साइड पर क्या असर हुआ? हजरत उमर रजी अल्लाह अन्हु सोच में पड़ गए कि मुझे क्या चीज सबसे ज्यादा प्यारी है। और उसके बाद जब दिल को टटोला, हम तो इस वक्त में झूठ बोलेंगे अपने से भी, हाँ हाँ मुझे बहुत प्यारा है, कोई नहीं प्यारी होगी, लेकिन थी कभी अब नहीं है। उन्होंने सोचा मुझे सबसे ज्यादा प्यारी चीज कौन सी है, और जब दिल को पूछा तो दिल ने कहा कि खैबर की जमीनें बड़ी प्यारी हैं, जिस पे इतनी फसल है, और सहाबा को इतनी देर बाद खड़ी फसलों वाली जमीनें मिली थी। अल्लाह के नबी के पास आ गए, कहने लगे अल्लाह के नबी मैं इन जमीनों को अल्लाह को देता हूँ। आपने कहा कि उमर ऐसा करो कि जमीन रोक लो, जमीन अपने ही पास रखो, जिससे फसल उगती है ना वो दे दो। ये आपका मशवरा बहुत अच्छा था कि असल रोक लो और फल दे दो, वक्फ कर दो, क्यों भला? आप इसको यूं समझिए कि जिस बंदे को अल्लाह के रस्ते में खर्च करने का भी तरीका आ गया ना, तो वही बात है, वह मैं यू तिल हिकमत फकत उत या खैरन कसीरा। बस दफा आपकी चूंकि अपनी चीज होती है ना, तो आप उसको बहुत अच्छी तरह से डील करते हैं, आप उसको बहुत अच्छी तरह से छान फटक के इस्तेमाल करके फिर उसको अल्लाह के रस्ते में देते हैं। वो कहते हैं ना माले मुफ्त दिले बेरहम वाली कैफियत, आप वही चीज किसी मस्जिद मदरसे में किसी को दीन के नाम पे दे आते हैं, वो उन्हें पौने पे बेच बाज के उसको खत्म कर देंगे। यानी ऐसा अमूमन होता है, अल्लाह का खौफ हो तो इंसान कभी ऐसा नहीं कर सकता कि किसी की चीज। मैं आपको मिसाल दे सकती हूँ कि जैसे हम लोगों ने नॉर्वे के लिए जब प्रोजेक्ट खुद ही शुरू हो गया था, तो जब लोगों का गोल्ड आया, हमने जब उसको मार्केट में जाके पूछा, और आपको पता है कि बड़ी बातें मारूफ है ना, कसाई ना सुनार कभी कुछ नहीं देगा, आप उसी की चीज लेके वापस जाएंगे तो वो कह देगा आधी कट गई है। तो जो रेट उन्होंने हमें बताया, तो हम तो सोच में पड़ गए, वही चीज उनके रैक पे पड़ी हुई है तो वो इतने की, लेकिन हम बेचने जा रहे हैं तो इतने की। उस वक्त फिर हमने सोचा कि हम नहीं लोगों का पैसा ऐसे जाया करेंगे। फिर ऑक्शन हुई और फिर हमने लोगों को बताई दोनों बातें कि बाजार में इतने का पुराना नया, इतने का उसके बीच का, और उसके बाद जो तुम्हारा दिल करता है एक्स्ट्रा देना है। तो लोगों ने तो ये जब दिया, उनके पास तो कुछ भी नहीं इसके जवाब में आया, तुम जो इसकी कीमत दोगे तुम्हें फिर वापस कुछ सोने की चीज ही मिलेगी। तो अल्हम्दुलिल्लाह दिल खोल के लोगों ने लिया, और साफ कहा हमने कि हम सोना समझ के नहीं इसको बेच रहे, ये जज्बे हैं, ये इखलास है। तो अगर जवाबदेही का एहसास ना हो, अल्हम्दुलिल्लाह आज तक आपके स्कूल के एक एक पैनी पैसे को इसी सोच से खर्च करते हैं, चाहे कोई हमें कंजूस कहे चाहे कुछ के, कई जगह कसर भी लग जाती है, लेकिन कहते नहीं अल्लाह का माल जाया नहीं करना, अपनी जान पे लगा लो किसी पे लगा दो। तो बस दफा ऐसा होता है कि बंदे को खुद दर्द होता है ना, तो वो उस चीज को अच्छा इस्तेमाल करेगा, लेकिन किसी को दिया। अब हो सकता है हजरत उमर वो जमीने किसी को देते, वो उस पर फसल ही ना डालते, अगले साल फसल ही कम आ जाती, फिर क्या करते, जाया हो जाता ना सब कुछ। इसलिए अल्लाह के नबी ने कहा फसल तुम खुद उगाओ, हाँ जो उसके ऊपर आए वो करो, और आप देखिए कि एक ऑन गोइंग चैरिटी शुरू हो गई। इसको वक्फ कहते हैं। हमारे अपने असलाफ में, हमारे अपने खानदानों में ऐसे लोग मौजूद हैं कि अपनी जिंदगियों में अल्हम्दुलिल्लाह उन्होंने ऐसी प्लानिंग्स रखी कि जब वो दुनिया से गए, ये घर मस्जिद का है, ये मदरसा उसका, उन्होंने अपनी जिंदगी में अपने हर जगह घर बनाए, रहते भी रहे, जहां जाना है रहो करो, लेकिन उनके बाद उनका किराया है तो वो उस मतदीन को जा रहा है। तो अल्हम्दुलिल्लाह हिकमत के साथ बंदा बहुत कुछ ले लेता है। तो हजरत उमर रजी अल्लाह अन्हु की ये नेकी थी। इब्ने उमर जो उमरी का बेटा था, वो सोच में पड़ गए क्या होगा, मुझे क्या सबसे प्यारा है। कहने लगे एक रोमी लौंडी है, लौंडी यानी खूबसूरत लौंडी थी कोई, कहते मुझे उससे मोहब्बत थी, मैंने सोचा मुझे तो सबसे ये ज्यादा प्यारी है, तो मैं क्या करूं, कहीं इसको अल्लाह के रास्ते में दे देता हूँ। कहते हैं कि अगर अल्लाह के रास्ते में दी हुई चीज वापस ली जा सकती तो मैं इस लौंडी को वापस लेके इसको आजाद करता और इसे निकाह कर लेता, लेकिन दे दी मिम्मत तो ही बोन। फिर जैद बिन हारिसा नबी सल्लम के मुंह बोले बेटे, जब उन्होंने ये आयत सुनी तो सुबल नाम का एक घोड़ा लेकर आ गए। गरीब थे ये बेचारे, मुफलिस थे, एक ही घोड़ा था अपने पास, नबी सल्लम के पास लेके आ गए। कहा अल्लाह के नबी मुझे ये घोड़ा बड़ा ही पसंद है। आपने कहा कि इसको रख लो तुम, कहा नहीं अल्लाह के नबी मुझे पसंद है तो मैं अल्लाह को देता हूँ। आपने कहा अच्छा लाओ, लिया। उसके बाद उनके बेटे उसामा साथ ही खड़े थे, तो आपने उस घोड़े की नुकेल उसामा के हाथ में दी कि अब मैं ये उसामा को तोहफे में देता हूँ। अब हम खुश होते, कहते देखा दे भी दिया, मिल गया फिर वापस, मिल तो फौरन जाता है, इसमें कोई झूठ नहीं। लेकिन जैद रोने लगे, कहते कहने लगे अल्लाह के नबी, अल्लाह को मेरी ये कुर्बानी पसंद नहीं, क्या मेरी ये मोहब्बत पसंद नहीं? कहानी सर तुमने दे दिया, कबूल हो गया, अब मेरी मर्जी में आगे किसको दूं। इस तरह के हालात और वाकयात आप देखिए कि इन आयात को पढ़ने वाले लगता ही नहीं इस दुनिया के इंसान थे। नफे नुकसान, जमा तफरी, कैलकुलेशन, पॉजिटिव नेगेटिव, 999 के फिगर, इन सब से आजाद थे। अबू तलहा, सुभान अल्लाह, जब इस आयत को सुनते हैं तो कहते हैं कि मुझे सबसे ज्यादा क्या पसंद है? फिर कहने लगे कि बेर खा, बेर कहते हैं कुएं को, खा नाम था, एक बेरखा नाम का कुआं था एक बाग के अंदर, और इनको सबसे ज्यादा वो अपना बाग पसंद था जिसमें खजूरों के दरख्त, मीठे पानी का कुआं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के पास आए, कहने लगे अल्लाह के नबी मैं अपना ये बाग अल्लाह को देता हूँ क्योंकि मुझे ये बड़ा पसंद है। सोचिए जरा उनकी सोचें क्या थी, हमारे हालात क्या हैं, हम क्या सोचते हैं और वो क्या सोचते थे। आपने कहा कि अच्छा ऐसा करो कि अपने रिश्तेदारों को दे दो, चचा के बेटों को दे दो। आज आप सोचिए जरा, आज आप माशाल्लाह लंदन में रहते हुए अपनी प्रॉपर्टीज पाकिस्तान में बना चुके, और आपकी कोई कजन चचा जात या कोई और गरीब है, कभी आप बर्दाश्त कर सकते हैं कि अपनी चीजें पकड़ के तो उनके नाम लगा दें एज इट इज? चलो भाई अब तुम्हारी ये हो गई, हमारी नहीं। किसी गैर को देना आसान लगता है, मस्जिद को देना भी आसान लगता है, मदरसे को भी आसान लगता है, लेकिन जहाँ खास और पैसे शरीके होते हैं वहाँ ये चीजें मुश्किल है। लेकिन अल्लाह के नबी के मशवरे पे इन्होंने अपने कजन्स में वो जमीन बांट दी। हजरत मैमूना रजी अल्लाह ताला अन्हु ने जब ये आयत सुनी तो उन्होंने अपनी एक लौंडी को आजाद कर दिया। कहने लगी कि मैं इसको आजाद करती हूँ, बाद में अल्लाह के नबी को पता चला। और ये आयत बहुत दलील है बड़ी कि औरत अपना माल खुद खर्च कर सकती है, कोई सास ससुर माँ बाप शौहर औरत का पैसा माल नहीं खा सकता, उतना ही जुल्म है जितना कि दूसरे का। हमारे कल्चर में बाज दफा शादी से पहले का माल तो होता भी नहीं, इतना सच्ची बात है, अगर कुछ है भी तो माँ बाप का ही होता है। शादी के बाद औरत का अपना जेवर, अपने कपड़े, अपना खाना, अपना कुछ पैसा हक महर में मिला हुआ औरत इस्तेमाल ही नहीं कर सकती। बाज दफा देखा गया जुल्म की हद है, यहाँ तो ऑफकोर्स ऐसे हालात नहीं हो सकते क्योंकि आज़ादी बहुत है, बच्चों को भी आज़ादी है तो औरतें भी, हो सकता है पुलिस को बता दें, लेकिन अपने मुल्कों में हमने देखा है जो जेवर सबके सामने 8-8 10 सेट दिखा के लाते हैं बहू के लिए, तो बहू उसको पहन भी नहीं सकती अपनी मर्जी से। जेवर को बैंक में रखना है तो रख देंगे, सास को दे दें, शौहर जाके बेचे कोई पूछता नहीं। आपको पता है कि वो औरत का होता है? या तो आप लोगों को बताइए कि हम सिर्फ दिखावे के लिए लेके आए हैं। बाज़ दफा हक महर की मनी नहीं दी जाती। अब एक सवाल है कि अगर मैं उस वक्त होती, और आज हमारे सामने भी तो कुरान है, मैं क्या करती? अपनी फीलिंग्स लिखें, मैं आपको चंद मिनट देती हूँ कि अगर ये आयत मेरे सामने उतरती, यानी नबी सल्लल्लाहु अलैहि वसल्लम के सामने भी उतरी थी, आज मेरे सामने उतर रही है, तो मेरा अमल क्या होता? खामोशी से बगैर किसी से मशवरा किए आप सब अपनी चिट लिखें और ऑनलाइन वाले भी लिखेंगे।
لن تنالوا البر حتى تنفقوا مما تحبون وما تنفقوا من شيء فإن الله به عليم।
सोचने की बात है कि जो लोगों ने ये फैसले किए क्या वो बेवकूफ थे? नौसु बिल्ला, कम अकल थे। आपको पता है कि सहाबा किराम बहुत बड़े बिजनेसमैन थे, अबू बकर सिद्दीक मालदार शख्स थे, अब्दुर्रहमान बिन औफ अमीर तीन लोगों में थे, हजरत उस्मान बिन अफान रजी अल्लाह अन्हो अमीर लोग थे। मत सोचें कि ये सारे मंगते और मुफलिस थे, लेकिन अल्लाह के रस्ते में जब बंदा अपनी मनपसंद चीजें दे देता है ना, तो फिर उसके बाद होता क्या है कि उसका दिल और खुलता है। ये जो लफ्ज़ बिर को नहीं मेरा दिल करा छोड़ो, कि सुकून और इत्मीनान, हकीकी इत्मीनान तब मिलता है जब अल्लाह के रास्ते में मनपसंद हो। आप देखिए कि जब आप किसी को भी कोई गिफ्ट देते हैं, जब आपको ये लगे ना कि जो गिफ्ट मैं दे रही हूँ ये उसके काबिल है या उसको देख के खुशी होगी, और जब अगला बंदा वाकई फिर वो गिफ्ट खोल के आपको बाद में बताता है कि मुझे बहुत पसंद आई आपकी चीज़, क्या लग रहा होता है? अफसोस होता है, क्यों दिया? आप कहते नहीं शुक्र है यही दिया जो उसको पसंद आ गया। कभी आपने देना थोड़ा भी होता है लेकिन आप कहते नहीं ये चीज़ अच्छी है, और चलो कोई बात नहीं अच्छी चीज़ है, नेकी की चीज़ है, आप ज़्यादा भी दे देते हैं तो आपको नुकसान नहीं बल्कि फ़ायदा होता है। हमारी चीज़ें कुछ भी नहीं, मैं अक्सर अपनी चीज़ों को अपने कपड़ों को पकड़ के सोचती हूँ कि अल्लाह ये जीथड़े हैं, तूने इनका हिसाब लेना, ये केलो है। हम इसको सोना क्यों कहते हैं? क्योंकि सुनार ने इसको सोने का कहा। आप एक इमिटेशन चीज़ लेके देखें तो जब कोई इमिटेशन होती है देखने में गोल्ड की लगती है ना, بعض چیزیں تو بالکل گولڈ کی ہیں، لیکن ہم کیا سوچ کے نہیں وہ لیتے کہ بھئی جب سنار کے پاس جائیں گے تو اس نے کہنا یہ جھوٹی ہے. یہی ہے نا، سچ بتائیں عقل مندی کیا ہوگی کہ آپ وہ جھوٹی چیز سونے کی سمجھتی تو پہن لے. مثال دے رہی ہوں، آپ 1 لاکھ روپے کی ایک اگر چیز بناتے ہیں تو وہی چیز آپ کو اگر 1,000 کی ملتی ہے تو شوق ہی برا کرنا ہے کیا؟ مجھے اور آپ کو جو ہم گولڈ پہنتے ہیں گولڈ کی وجہ سے مزہ آ رہا ہوتا ہے، ہمیں تو اس کی ڈیزائننگ اچھی لگتی ہے یا ہمیں وہ اس پہن کے نرم لگتا ہے نا. تو اصل چیز یہ ہے کہ چیز وہی ہے جس کے بعد خوشی ملے. اب یہ دیکھیں انہوں نے اپنا کڑا اتار دیا اور یہ پہلے بھی دے چکی ہیں، اور کتنا خوبصورت کڑا ہے اور اس سے کتنے خوبصورت ان کے جذبے. مدینہ کا کڑا ہے، اور ہمارے یہاں معروف ہے کہ مدینہ کا سونا بڑا خالص ہوتا ہے. اللہ تعالیٰ آپ کا قبول کرے. نبی صلی اللہ علیہ وسلم دعا کرا کرتے تھے، کوئی بھی آپ کو کوئی چیز دیتا تھا تو اس کے لیے دعا کرتے تھے کہ اللہم صلی علی آلی ابی اوفا. ایک صحابی نے آپ کے سامنے کچھ دیا تو پھر آپ نے اس کے گھر والوں کے لیے دعا کی. تو ہم بھی سب کے لیے دعا کرتے ہیں. یہ مت سوچئے کہ جو دے سکتا ہے یا دے دیتا ہے وہ بہت اعلیٰ اور جو نہیں دیتا، بعض دفعہ کچھ نہ دینے والا تڑپنے کی وجہ سے زیادہ پا لیتا. آپ کو وہ واقعہ یاد ہوگا کہ غزوہ تبوک کے موقع پہ جب کال ہوئی تھی کہ دشمن سے بچنا ہے تو ہر چیز کی ضرورت ہے، تو سب نے لا کے دیا لیکن ایک صحابی کے پاس کچھ بھی نہیں تھا. سوچ میں پڑ کے کیا کروں. پھر گئے اور ساری رات یہودی کا کنواں سینچا، اور جب وہ سینچا تو اس کے بعد سارے دن کے بعد ایک کھجوروں کی ایک مٹھی تھی، اس کو لا کے نبی صلی اللہ علیہ وسلم کو دیا کہ بس میں یہ دے سکتا ہوں. اور اللہ کے نبی نے اس پورے ڈھیر کے اوپر اس کو پھیلا دیا تھا کہ مٹھی بھر کھجوریں آج فائدے میں آ گئیں. یہ آپ کی چیزیں ہیں، آپ نے دے بھی دی ہیں تو آپ لوگ پھر بھی استعمال کر سکتے ہیں جب تک ہمیں اس کی ضرورت نہیں پڑتی. اللہ نے پہاڑوں کی تہوں میں سونا رکھا ہوا ہے، آپ کو پتہ. میں اکثر سوچتی ہوں وہ پہاڑ کی تہ میں رکھ سکتا ہے تو اوپر بھی رکھ لیتا، لیکن اصل اللہ کو ہمارے جذبے چاہیے. اور میں اس چیز پہ فرم بلیف ہے کہ ناممکنات ممکن جذبوں کے ساتھ ہوتی ہیں. سونے چاندی کی کوئی قیمت نہیں ہوتی، یہ صرف جذبے ہیں. میں ان کو کہتی ہوں کہ جو بھی چیز کوئی دیتا ہے نا، مجھے صرف اس کی پرچی دیا کریں کہ جو انہوں نے کن جذبوں سے دیا. اور آپ سب کو بھی یہ کہوں گی، کبھی بھی کچھ اسکول کو دینا پہلے اس کے ساتھ ایک میسج لکھیں کہ آپ نے کس سوچ کے ساتھ دیا. جی
جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ. یہ آیت میں نے بھی پہلے پڑھی اور اس کو پڑھ کے بھی میں نے جتنی میرے سے کوشش ہو سکتی ہے کہ میں اپنی پسندیدہ چیزیں اللہ کے راستے میں دیتی ہوں، اور میں جتنا دیتی ہوں اس سے کئی گنا زیادہ اللہ تعالیٰ کے فضل سے مجھے مل جاتا ہے. اور جو آج میں نے چیز دی ہے یہ مجھے اپنی جان سے اس کی زیادہ پیڑھی کہ میرے ہسبینڈ نے مجھے پہلا تحفہ دیا تھا، اور میں نے سوچا تھا میں کبھی کسی بچے کو بھی یہ نہیں دوں گی، لیکن یہ اتنا خوبصورت مقصد ہے اللہ تعالیٰ کے دین کا کہ اس کے لیے اگر ہم اپنے سب کچھ بھی دے دیں تو میرا کیا کام ہے. بس یہ مجھے کہنا ہے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
ربنا تقبل منا انک انت السمیع العلیم. آپ بھی سب دعا کریں کہ یہ جو ساتھیوں کے دلوں میں ہے اور جو یہ دے رہے ہیں یہ اللہ تعالیٰ قبول کرے، ریاکاری سے بچتے ہوئے، دکھاوے سے بچتے ہوئے. اور سب سے خوبصورت اللہ کی ذات ہے. جب میں یہ صحابہ کی باتیں آپ کو پڑھ کے سنا رہی تھی تو میرے دل میں آیا کہ یہ تو تب آیتیں اتری تھیں تو جن کا عمل تھا، تو جب بھی کوئی پہلی دفعہ سنتا پڑھتا ہے تو اس کے لیے تو اسی دن نازل ہوتی ہے. اسی سوچ کے ساتھ آپ کو کچھ کمنٹس لکھنے کو کہا تھا، میں اب یہ پڑھوں گی. ٹھیک ہے، یہ آپ لوگوں کے کمنٹس ہیں جو آپ کو تھوڑا سا موقع دیا گیا. یہ لکھتے ہیں کہ میرا دل ابھی بھی کرتا ہے کہ میں اپنی ضرورت سے زائد اللہ کی راہ میں خرچ کروں، اور میں جتنا کر سکتی ہوں کرتی ہوں. اس وقت اگر میں موجود ہوتی تو جتنا ہوتا اتنا ضرور دے دیتی. یعنی اگر یہ آیت نبی صلی اللہ علیہ وسلم کے سامنے میری زندگی میں اترتی تو اللہ کی قسم میں اپنا ذاتی سامان سب کچھ اللہ کی راہ میں دے دیتی. اس سے اور بڑی نیکی کون سی ہے؟ اور یہ بڑی خوش قسمتی ہے، جو چیز اللہ کی راہ پر لگے وہ ضائع نہیں جاتی. اگر صحابہ کرام یہ کر سکتے ہیں تو ہم کیوں نہیں کر سکتے؟ اس لیے کہ ان کو جنت سامنے دکھتی تھی. سچی جو بات ہے، فرق صرف یقین کا ہے. مجھے وہ جملہ نہیں بھولتا کہ یقین تو ہے کہ یہ ہونا ہے. یقین کریں کہ یہ وہ چیزیں. اب آپ تو چونکہ اسٹوڈنٹس ہیں نا، تو ہم آپ کے یہ اسکول کی جتنی بھی پیسے چیزیں ہوتے ہیں آپ کو پتہ نہیں کہ جان پہ کس طرح بنی ہوتی. ایک ایک پینی کو اس طرح گنتے ہیں جیسے کوئی شاید روپوں اور بڑے بڑے نوٹوں کو نہ گنے، کیونکہ جواب دہی ہے اور ضائع بھی نہیں کرنے دیتے. کبھی پوچھے ادھر، میں اتنا لیتی نہیں، دخل ابھی دی جب نہیں، میرے ذہن میں ہی نہیں آتا. لیکن یقین کریں ایک ایک بلب کا حساب ہم رکھتے ہیں کہ کیوں یہ لائٹ جلی. سکھایا ہوا ساتھیوں کو کہ صبح جب ریسیپشن کی کلاس کا شروع کا ٹائم ہوتا ہے تو اس وقت آپ فرنٹ کی ساری لائٹیں کھولیں تاکہ اسٹوڈنٹس آئیں، کیونکہ شروع میں لوگ بھی تھوڑے ہوتے ہیں نا، تو اگر اندھیرا ہے, مری مری کلاس لگ رہی ہے اسکول, تو ایسی فیلنگ آئے گی کہ جیسے یہ پتہ نہیں کیا لوگ ہیں, یہاں کوئی بھی نہیں. 15 منٹ ان کو بتایا ہوا کہ شروع میں ساری لائٹیں چلائیں اور جو آئے اس کو ویلکم کریں, پھر آہستہ آہستہ کم کرتے جائیں, اور بالکل آدھے گھنٹے کے بعد سب لائٹیں بند کر کے روم جو بھی نیچرل ہے اس کو رکھیں, کیونکہ ایک تو ہم نے بجلی ضائع نہیں کرنی, دوسری آنے والوں کو کوئی خوشی نہیں ہوئے میں آپ لیٹ کیوں آئے ہیں نا. یعنی یہ چھوٹی چھوٹی چیزیں ہوتی ہیں, ہیٹ کب چلانی ہے کدھر, حالانکہ اتنی شدید سردی ہوتی ہے ناروے میں, ہمیں تو واقعی نہیں لگتی, ساتھیوں کو بھی نہیں لگتی. لگاتے ہیں, یہ نہیں ہے کہ نہیں لگاتے یا افورڈ نہیں کر سکتے, لیکن بس ہر وقت یہ احساس موجود ہوتا ہے کہ ہم نے اللہ کو جواب دینا ہے. ادھر بھی ابھی اللہ جانتا ہے, جو 6 ماہ سے ہم لوگ جس طرح اپنے گزارے کر رہے ہیں, ہم کہتے ہیں کہ آپ کا ایک ایک پیسہ استعمال ہو, ضائع نہ ہو, ایک کی جگہ 10 بھی لگا سکتے ہیں. کون پوچھتا ہے, کون روکتا ہے, لیکن وہ چیز روکتی ہے کہ انسان اپنی ذات پہ تھوڑی سی مشکل سہ لے. پریشانیاں ہی ہیں نا, پھر کیا ہوتا ہے, لیکن کم از کم انسان اپنے اوپر وہی کرے جو وہ خود کر سکتا ہے. تو یہ ان کا ایک اور کمنٹ ہے, اگر میں اس دور میں ہوتی تو اپنی ساری دولت اللہ کے رسول صلی اللہ علیہ وسلم کے حوالے کر دیتی, یہاں تک کہ اپنی اولاد کو بھی, کہ جہاں چاہیں جہاد فی سبیل اللہ کے لیے بھیجیں. جی, صرف مال ہی نہیں ہوتا, آپ دیکھیے کہ چیزیں بھی ہوتی ہیں نا, اسکلس ہوتی ہیں. ایک لسٹ میں نے تیار کی ہوئی ہے, ہر سال ہی پڑھ کے سناتی ہوں کہ مما تحبون میں آتا کیا کچھ ہے, تو اس میں اولاد بھی بعد میں آپ کو لکھا دوں گی. لیکن اولادوں کو ہم کہاں لگا رہے ہیں, آپ خود سوچیں, میں بھی سوچوں, ہم واقعی ادھر لگاتے ہیں اپنی اولادوں کو مما تحبون, ہم جس طریقے کو پسند کرتے ہیں. ہمارے بچے اگر یہ کہیں نا کہ میں نے نہیں پڑھنا, تو ہم کہتے ہیں کہ پھر نکھٹو رہ جاؤ گے, کمانا نہیں ہے, تمہیں لڑکی کون دے گا, یہ سوچتے ہیں نا. نہ چاہتے ہوئے بھی آج ہم مسلمانوں کے بھی ذہن میں یہ موجود ہے کہ ہمارے بچے نہیں پڑھیں گے تو یہ انگوٹھا چھاپ رہ جائیں گے. میں یہ نہیں کہتی کہ پڑھنا نہیں چاہیے, لیکن پڑھنے کے ساتھ رزق کو جوڑنا شرک ہے, یہ لکھ لیں آپ. کیونکہ آج بھی ان پڑھ انگوٹھا لگانے والے کروڑ پتیوں کے پاس اتنی دولت ہے, جو بیچارے پڑھے لکھے اپنی ڈگریاں لے کے رلتے پھرتے ہیں, ان کے پاس نہیں ہے. تو رزق کا کبھی جوڑ نہ جوڑے پڑھنے سے. ہاں, پڑھائیں ان کو, آپ ڈبل ایم اے کروائیں, ماسٹرز کروائیں, ان کو پی ایچ ڈیز کروائیں, کس سوچ کے ساتھ کہ وہ اسلام کے دائی بنے اور اللہ کے رستے میں نکلیں گے, سب واپس آپ کو پیسے کی صورت میں مل جائے گا. اللہ تعالیٰ سے دعا ہے کہ وہ ہماری سوچ کو بدل دے. الحمدللہ, میں جب یہ آیت سن رہی تھی تو سوچ رہی تھی کہ میری سب سے پسندیدہ چیز کیا ہے اور اس کو اللہ کے راستے میں خرچ کر سکتی ہوں. اللہ تعالیٰ مجھے توفیق دے کہ میں اس ہاتھ سے دوں تو میرے دوسرے ہاتھ کو بھی خبر نہ ہو, آمین. یہ کسی اور کا کمنٹ ہے کہ میں بھی اس پر عمل ضرور کرتی, کیونکہ اگر قرآن کی تفسیر سننے کے بعد پتہ چلا ہے کہ کوئی نیکی بھی ضائع نہیں ہوتی اللہ کی راہ میں دینے سے, بلکہ دگنا ملتا ہے, تو اللہ تعالیٰ مجھے اس پر عمل کی توفیق عطا فرمائے. اللہ تعالیٰ ہمیں عمل کی توفیق دے اور اس کی دی ہوئی نعمتوں کو دوسروں کے ساتھ شیئر کر سکیں اور اس سے بر کو پا سکیں, آمین. اگر میں اس دور میں ہوتی تو اپنا سب کچھ آپ صلی اللہ علیہ وسلم کو دے دیتی اللہ کی راہ میں, اور یہ اس کا اجر اللہ سے لیتی. اس دور میں ہو یا کسی بھی دور میں ہو, اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ ایک وقت ایسا آنے والا ہے, اپنے صحابہ کو کہتے تھے کہ تمہارا احد پہاڑ کا خرچ ان کا مدے سے بڑھ جائے گا. اللہ کے نبی, وہ کیوں؟ کہا اس لیے کہ انہوں نے مجھے دیکھا نہیں ہے, تمہارے سامنے وہی اترتی ہے, میں اللہ کا نبی ہوں, جبرائیل آتے ہیں, لیکن یہ میری امت جو بعد میں نیکیاں کرے گی ان کا درجہ اس لیے بڑھ جائے گا کہ انہوں نے بس ان کے مان لیا. جیسے کسی چیز کو اگر ہم نہ دیکھیں تو مان لیں تو اس کا زیادہ بڑا درجہ ہے نا, جب دیکھ لی تو پھر تو سب کو یقین آ گیا. میں اس دور میں ہوتی تو میں صحابہ کی طرح اپنا سب کچھ آپ کو لا دیتی اور جنت اپنے لیے بک کروا دیتی. جو اپنا ہے وہ تو الماریوں میں بند ہے, جی چاہتا ہے کہ وہ سب سیریا بھجوا دوں. اللہ تعالیٰ اس پر عمل کی توفیق عطا کرے. کچھ لوگ جمع کر رہے ہیں, میری علم میں جو آیا ہے, اب مجھے یہ نہیں پتا کہ ابھی بھی کر رہے ہیں کہ نہیں, لیکن کچھ لوگ گرم چیزیں, بستر وغیرہ, ایسی چیزیں جمع کر رہے ہیں, تو اگر کوئی دینا چاہے تو پھر انفارمیشن زیادہ مل سکتی ہیں. الحمدللہ, اس آیت کے آنے کے بعد جو پیسے اپنے کپڑوں پر خرچ کرتی ہوں وہ اللہ کی راہ میں دے دیتی, اور کوشش کرتی کہ یہ سب اپنے خرچے سے بچا کر اللہ کی راہ میں دیتی. دیکھیے, سب سے بڑی بات یہ, اپنے میں سے دو, دوسروں سے لینا کیا مشکل ہے, میاں کو کہا ایک چیک کاٹ دیجیے گا, اچھا آپ ذرا میری زکات دے دیں, اچھا دے دیں, وہ بھی اجر ہے. اجر تو دیکھیے, میں نے کہا آپ کو ایک ٹوٹے ہوئے جوتے کو بھی صحیح کروا کے دیں گے, اس کا بھی اجر ہے. اللہ تعالیٰ تو ایک ذرہ برابر بندے کی نیکی نہیں ضائع کرتا. جملہ بولنے لگی ہوں بڑے شعور سے, آپ بھی لکھنا چاہیں تو لکھ لیں کہ بیکار اور حقیر بھی چیزیں دیں گے نا, نیکی اس سے بھی مل جائے گی, لیکن من پسند چیز دینے سے ایمان ملتا ہے. جو ایک ڈرائیونگ فورس ہے بندے کی, اس سے نیکیاں کروانے کی. آپ دیکھیں یہ ہیومن نیچر ہے نا، جس چیز پہ آپ کی ذرا ایفرٹ لگ جائے آپ کو وہ پیاری لگتی ہے. یہ جو بچہ ماں کو اتنی تکلیف سے ملتا ہے، بھلا کیوں ملتا ہے؟ اللہ تعالیٰ اس کو ماں کی انگلی پہ اٹھا کے رکھ دیتے، کر سکتے تھے، درختوں پہ بچے اگ جاتے. تکلیف سے ملتا ہے اس لیے ماں پھر بعد میں اس کے دکھ درد برداشت کرتی ہے، ورنہ شاید مائیں بچوں کو دیکھ ہی نہ پاتی اگر 9 ماہ کی یہ ٹریننگ نہ کرائی جاتی. جو بچے ہینڈی کیپڈ ہوتے ہیں یا بیمار رہتے ہیں بچپن میں، آپ دیکھیے اکثر مائیں ان سے زیادہ پیار کرتی ہیں، کہتی ہیں یہ بچہ دل میں رہتا ہے، باقی تو بستر پہ ہوتا ہے، یہ دل پہ رہتا ہے. تو جب ہم اللہ کے راستے میں من پسند چیزیں دیں گے نا، پھر اس سے نیکی نہیں، اس سے بہت بڑھ کے قرب ملتا ہے. پھر دل چاہتا ہے اور کریں، پھر اور کریں، پھر اور محبت اللہ کی آتی ہے. اس لیے ہر وقت بر جو ہے وہ نیکی ہی نہیں ہوتی، بلکہ جیسے آپ کو میں نے بتایا کہ خیر کثیر اور سکون اور راحت کی چیز ہوتی ہے. اگر میرے سامنے یہ آیت اترتی تو میں بھی اپنی پسندیدہ چیزیں اللہ کے راستے میں دے دیتی، اور الحمدللہ اللہ کی توفیق سے یہ کرنے کی پوری کوشش بھی کرتی ہوں. قرآن پڑھ کر دل کھل رہا ہے، الحمدللہ. یہ آیتیں بہت دفعہ پڑھی مگر آج دل سے یہ آواز آئی کہ نیکی کے راستے میں جو نکالنا ہے اس کے لیے کل کا انتظار نہ کروں، بلکہ ابھی فیصلہ کر لیا کہ کل ہو کہ نہ ہو دل میں پکا ارادہ کر لیا ہے اور جلد عمل بھی کروں گی. میں ایک ایکسپیرینس کسی سے شیئر کر رہی تھی. میرے ان لاس میں میرے ہسبینڈ کی کزن جو تھی، ان کی بچے کی ڈیلیوری کے دوران ڈیتھ ہو گئی، بالکل سڈن تھا. آپ جان سکتے ہیں کہ کوئی گھر سے سوچ کے تھوڑی جاتا ہے. پریگننٹ تھی، پہلے ان کے 2-3 بچے تھے، میرے پہلے بیٹیاں تھیں اور تیسرا چوتھا بچہ تھا ان کا. ایک دم ان کی طبیعت تھوڑی خراب ہوئی، تو جیسے ڈاکٹر کے پاس لے جاتے ہیں، ڈاکٹر نے کہا کہ بچے کو آپریٹ کر کے ہم نکالیں گے. فوری گھر سے جب لوگ تیاری کر کے سب گئے تو انہوں نے آپریٹ کیا، اللہ کا حکم کچھ ایسا ہوا کہ بچہ بچ گیا، ماں کی ڈیتھ ہو گئی سڈن ود ان فیو آورس. اور ہوا بھی بیٹا، جو پہلے ماں ترس رہی تھی بیٹے کے لیے، اس کوشش میں بچے کا ہاتھ تھوڑا سا مڑ گیا. اب جوان ماں چھوٹے چھوٹے بچوں کو چھوڑ کے جا رہی اور اتنی سڈن. تو میری جو نانی ساس ہے انہوں نے مجھے بھی کہا کہ آپ ساتھ غسل میں ہیلپ کریں نا. وہ دن میرے دل کے اندر لکھا گیا ہوا ہے، کیونکہ وہ گھر سے گئی تھی، انہوں نے چوڑیاں پہنی ہوئی تھیں، موٹے کڑے نہیں ہوتے جیسے، کپڑے بھی تھے، ہم نے کینچی سے کاٹ کاٹ کے ان کے سائڈ سے کپڑے کاٹے، کیونکہ میت کو تکلیف ہوتی ہے. اب چوڑی کا کیا کریں، بہت کوشش کریں، کیونکہ ہاتھ بڑے ہوتے ہیں. آپ کو پتا خود ہم اپنی چوڑیاں اتاریں تو کتنی مشکل سے اترتی ہیں نا. پھر اخیر کچھ نہ ہو سکا تو پلاس منگا کے تو پھر ان کا کڑا کاٹا. بلکہ تھوڑے دن پہلے میں شیئر بھی کر رہی تھی کہ میں جب بھی چوڑیاں پہنتی ہوں تو میں سوچتی ہوں کہ یہ میں نے اتارنی ہے یا کسی اور نے اتارنی ہے، پتہ نہیں یہ کون اتارے گا میری. تو اس وقت سے میرے دل میں ہے کہ جس وقت وہ پہن رہی تھی اس کو یہ نہیں پتا تھا کہ یہ میں نے نہیں اتارنی، اور چونکہ موت ایسی ہوئی اچانک جس کے لیے وہ پہلے سے تیار نہیں تھی، لیکن اندر ساتھ کچھ نہیں گیا، سب کچھ باہر رہ گیا. آج سے پہلے میں نے قرآن پاک میں یہ آیت پڑھی تو الحمدللہ اسی دن سے عمل شروع کر دیا، جو 4 سال ہو گئے ہیں اس بات کو. اس عمل کے بعد جو سکون ملا اس کا ذکر الفاظ میں نہیں کر سکتی. یہ ہے سکون، بر، اطمینان، خوشی. اس آیت پر ہم نے آج بھی عمل کرنا ہے. سونا میری پسندیدہ چیز ہے، میں اسے اللہ کی راہ میں دے دیتی. میں اپنے مال کا اصل رکھ کر پھل اللہ کی راہ میں خرچ کرنا پسند نہیں کرتی، اور اللہ کے راستے میں خرچ کرنے کا صحیح طریقہ جان کر اپنا مال اللہ کے نام پر خرچ کر دیتی. دیکھیں نبی صلی اللہ علیہ وسلم کا وہ مشورہ بڑا حکمت والا تھا. زراعت آتی نہیں تھی زیادہ لوگوں کو، اور وہ دور کی زمینیں تھیں، تو بعض دفعہ کیا تھا، زمینیں دے دیا، وہ بیرن پڑی رہنی تھی. میں آپ کو اس کی ایک پریکٹیکل اگزامپل دیتی ہوں کہ مثلا آپ دیکھیں کہ آپ کا ایک رننگ بزنس ہے، یا آپ کا کوئی مدرسہ ہے، یا وٹ ایور آپ کا گھر ہے، آپ اس کو ہر چیز بڑے اچھے طریقے سے چلا رہے ہیں. جب آپ اس کے اندر سے اللہ کے کام شروع کر دیتے ہیں نا، تو اس سے زیادہ فائدہ ہے کہ آپ کسی دوسرے کو دے دیں. ابھی ریسنٹلی ہمارے ساتھ ناروے میں ایسا ہوا، رمضان میں ایسا ہوا کہ ایک اسٹوڈنٹ ہے ہماری، تو وہ دورہ قرآن کے دوران جب 27واں 28واں پارا تھا، اس میں لغت کا پروجیکٹ ہم نے یہاں آپ کو دکھایا تھا وہ آیتوں کے ساتھ، وہ ناروے میں سن رہی تھیں. ہمیں نہیں پتہ کس کے دل میں کیا کہانیاں ہوتی، اور بھی بہت ساری مثالیں ہیں جو ساری نہیں دے سکتی. قسم مقصد یہ کہ بعد میں ان کا ایک میسج آیا ای میل کہ آج میں نے ایک نیت کی ہے تو مجھے رابطہ کرنا ہے. اسکول والوں نے جب ان سے رابطہ کیا تو ان کے ہسبینڈ کی کوئی پراپرٹی ہے، اور وہ کہتی ہیں کہ اس میں میں نے دل میں اسی وقت نیت کی کہ میں نے اسکول کے لیے ایک جگہ جو ہے ان کو دینی ہے. قسم مقصد یہ کہ انہوں نے پھر ہمیں بلایا، دیکھنے بھی گئے، اتنی اچھی جگہ. اب اس وقت بھی ایون وہ ہم سب سے اسی پروسیس میں کہ آپ ہمیں اپنی ریکوائرمنٹ بتائیں، ہم اس لینڈ پہ پورا آپ کی مرضی کا بنا دیتے ہیں، آپ لوگ اسکول شروع کریں. اور وہ ہمارے لیے تھوڑا سا آؤٹ آف وے ہے، یعنی ہمارا اسٹاف ادھر جائے مشکل ہے، ادھر کے لوگوں کو ہم نہیں جانتے. تو اس طرح سے ہم نے اخیر ان سے یہ بات کی کہ آپ ادھر رہتے ہیں تو آپ اس کے اندر کیا کریں اور وہ فائدہ اسکول کو ملے. تو اب بعض دفعہ اب نئے بندے کو ایک چیز ملتی ہے، وہ ہو سکتا ہے اس کو بند کر کے رکھ دے. کئی دفعہ آپ دیکھیے، میں اکثر مسجدوں میں ادھر ادھر جب دیکھتی ہوں، یعنی اور بھی کئی جگہوں پہ ایسی جگہ ہوتی ہیں، تو لوگوں نے دیے ہوئی ہیں اتنی فریجیں رکھی ہوئی ہیں اتنی، تو میں کہتی ہوں یہ یہاں کیوں پڑی ہیں؟ ایک تو ان کی مسجد بھی گندی ہو رہی ہے، دوسری کہ کسی غریب کو استعمال کرنے کو دے دیں. تو بعض دفعہ چیز کا صحیح استعمال نہیں ہوتا، تو بہتر کیا ہوتا ہے کہ آپ خود اس کے استعمال کو کریں، چونکہ آپ کی چیز لگی ہوئی ہے تو آپ اس کا استعمال ٹھیک کریں گے. اور اسی طرح جو آپ نے صحابی کا گھوڑا ان کے بیٹے کو دے دیا تھا، اس میں بھی یہی حکمت تھی، ان کے پاس اور کوئی گھوڑا ہی نہیں تھا. اگر وہ گھوڑا دے دیتے اور ہو سکتا ہے وہ جنگ میں جانے کے قابل نہ رہتے، تو ان کی کئی نیکیاں رک جاتی. تو اللہ کے نبی حکمت والے تھے، اس سے پتہ چلتا ہے کہ ایک اچھے لیڈر میں یہ حکمت ہونی چاہیے کہ میں کون سے پیسے کو کدھر یوز کروں. اور نبی صلی اللہ علیہ وسلم سے بڑھ کے کسی میں نہیں ہو سکتا. میرا دل کر رہا ہے کہ سب کچھ دے دوں، سوچ رہی ہوں میرے پاس کیا ہے، اولاد میری سب سے پیاری ہے، اللہ کی راہ میں اولاد کو سرو کرنا چاہتی ہوں، اس کے علاوہ میرے پاس جتنا گولڈ ہے وہ میں انشاءاللہ اللہ کے راستے میں دوں گی. اللہ تعالیٰ قبول کرے اور ہم نیکی کی حقیقت کو پالیں. آمین سب آمین. اگر میرے سامنے یہ آیتیں اترتی تو اس وقت میں اپنا سارا زیور اللہ کی راہ میں دے دیتی، اللہ مجھے اتنا دے کہ میں اس کی راہ میں لگاؤں، اور ابھی بھی جو مجھ سے ہو سکا انشاءاللہ اللہ کی راہ میں دوں گی، جو ضرورت مند ہے ان کی مدد کروں گی. اللہ تعالیٰ سب کا قبول کرے. اتنے برگزیدہ اور اللہ کے محبوب بندوں سے کوئی تقابل تو نہیں، مگر الحمدللہ اللہ کے دیے ہوئے مال اور اسی کی عطا کردہ دلی جذبے سے مالا مال ہوں، ضرور حسب توفیق کچھ بھی کر گزرتی. الحمدللہ جہاں تک اقربا کا تعلق ہے تو وہ کہتے ہیں کہ چیریٹی بگنس ایٹ ہوم، ہمیشہ ہم نے پہل اپنوں ہی سے کی اور ان کا ہر صورت خیال رکھا ہے. میں اپنی سب سے زیادہ پسندیدہ چیز اللہ کی راہ میں دینے کی کوشش کرتی، مجھے آرٹیفیشل جولری بہت پسند ہے، وہ سب اللہ کی راہ میں دے دیتی. الحمدللہ. اس خوبصورت آیت کو پڑھنے کے بعد ایسا دل چاہ رہا ہے کہ جو کچھ میرا ہے بس اسے اللہ کی راہ میں دے دوں. اب انشاءاللہ گھر جا کر اپنی پسندیدہ چیز کو راہ خدا میں دوں گی، اور اللہ تعالی ہماری اس نیکی کو قبول کرے. آمین سب آمین. جو میرے اختیار میں ہے اسے کہیں زیادہ کوشش کرتی ہوں کہ اللہ تعالی کی راہ میں قربان کروں. اب تو بچوں کو سنبھالنے کی فکر نہیں کہ وہ تو میں اپنا آپ اس کی راہ میں قربان کر دوں، ہر لمحہ اللہ کی راہ میں وقف کر دوں. انشاءاللہ ایک دن ایسا کر دوں گی. اب دیکھیے، یہ وہ سچے جذبے ہوتے ہیں کہ جس کی بنیاد پہ ایک نیکی پنپتی ہے. جب دینے والوں میں اخلاص ہوتا ہے نا، تو اس کے دیے میں برکت بھی بہت ہوتی ہے. آج یقین کریں، مشرق مغرب گھوم کے دیکھ لیا، اتنی بڑی بڑی عمارتیں ہیں مسلمانوں کے پاس، فلی فرنش، یعنی ایک مسجد ہم نماز پڑھنے وہاں گئے تھے، اتنی خوبصورت مسجد، یعنی جس کو آپ کہیں کہ گولڈن مینار تک تھے اس کے، اور صاف ستھری اپ ٹو ڈیٹڈ. صرف نماز پڑھ کے جب ہم لیڈی سائڈ سے نکلے تو ایسی شوق آ رہا تھا کہ اتنی پیاری مسجد مسلمانوں کو اللہ نے دی ہے. تو سائڈ پہ روم تھا کمپیوٹر رومس، میں نے اندر دیکھا پوری دیوار کی دیوار کمپیوٹرس تھے اندر. پھر دوسرے روم میں کلاس روم تھا، کہیں پروجیکٹرز ہیں، لیکن مسجدیں خالی ہیں اور کئی جگہوں پہ شرک پھیلا ہوا ہے. تو میرا اتنا دل دکھا، اور جب میں پھر یہ پتہ چلتا ہے کہ یہ مسجدیں ساری سود سے بنی ہوئی ہیں، ایسی چیزیں پتہ چلی کہ یہ سب انہوں نے بینک سے سود لے کے تو بنائی ہے کہ بھائی ایک دفعہ مسجد پوری بن جائے. لوگ نہیں رہتے، آپ دیکھیے گا ٹوٹی پھوٹی کشتیاں بچ جاتی ہیں نوح کی 70-80 لوگوں کو لے کر، اور بڑے بڑے ٹائٹینک ڈوب جاتے ہیں تکبر کی وجہ سے. تو جب کوئی کہتے ہیں نا یہ تو ناممکن ہے، یہ تو مشکل ہے، تو میں دل میں مسکراتی ہوں کہ اب یہ ہو جائے گا، کیونکہ اللہ کے رستوں میں ناممکن کام ہی ہوتے ہیں، شرط یہ کہ ہمارے جذبے سچے ہوں. اللہ تعالی ہمیں توفیق دے کہ اپنے آپ کو ہم بہترین طریقے سے حمل والا بنا سکیں. تلاوت سنائیں اس آیت کی پلیز.
لَن تَنَالُوا الْبِرَّ حَتَّى تُنفِقُوا مِمَّا تُحِبُّونَ وَمَا تُنفِقُوا مِن شَيْءٍ فَإِنَّ اللَّهَ بِهِ عَلِيمٌ.